नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2079 साल जेठ महिनाको 13 गते शुक्रबार, तदनुसार 2022 मे 27 तारीक, नेपाल सम्वत 1142। काठमाडौँको मेयरमा पहिलो पटक स्वतन्त्र विजयी उल्टियो फैसला, रंजन कोइरालाको सजाय पुनः सदर, नीति र कार्यक्रम खल्लो, एमाले अध्यक्ष ओलीको भनाई, यिनै प्रसंगलाई आजका पत्र पत्रिकाले प्राथमिकताका साथ समाचार बनाएका छन्। पहिलो समाचार लिँदैछौ नयाँ पत्रिकाबाट। काठमाडौँको मेयरमा पहिलो पटक स्वतन्त्र विजयी शीर्षकमा, संघीय राजधानी रहेको काठमाडौँ महानगरको मेयरमा पहिलो पटक स्वतन्त्र उम्मेद्वार निर्वाचित भएका छन्। प्रमुख दलका उम्मेद्वारलाई फराकिलो मतअन्तरले हराउँदै बालेन्द्र शाह काठमाडौँ महानगरको मेयर बनेका हुन्। लौरो निर्वाचन चिन्ह पाएका उनले 61,767 मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी गठबन्धनबाट उम्मेद्वार कांग्रेसकी सिर्जना सिंहले 38,341 मत मात्रै पाइन्। एमालेका केशव स्थापितले 38,117 मत सहित तेस्रो भए। त्यस्तै स्वतन्त्रताका सुमन सायमीले 13,770, राप्रपाका मदन दास श्रेष्ठले 5,770 र विवेकशील साझा पार्टीकी समीक्षा बासकोटाले 647 मत प्राप्त गरिन्। उपमेयरमा एमालेकी सुनिता डंगोल 68,612 मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्दी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले 23,086 मत प्राप्त गरे। स्वतन्त्रकी विद्या श्रेष्ठले 13,615, राप्रपाकी विनिता मगैयाले 12,141, स्वतन्त्रकी बेन्जी सिंह महर्जनले 6,555, विवेकशील साझाकी कृति कंसाकारले 2,590 मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो समाचार हो नयाँ पत्रिकाको। उल्टियो फैसला, रंजन कोइरालाको सजाय पुनः सदर शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व डीआईजी रंजन कोइरालाको कैद सजाय घटाउने आफ्नै फैसला उल्टाएको छ। महान्यायाधिवक्ताको कार्यालयको पुनरावलोकन निवेदनमा सुनवाई गर्दै अदालतले कोइराला थुनामुक्त भएको झण्डै दुई वर्षपछि तत्कालीन पुनरावेदन अदालतकै फैसला सदर गरेको हो। फैसला बदर भएसँगै अब कोइरालाले अझै 11.5 वर्ष कैद भुक्तान गर्नुपर्नेछ। पुनरावेदन अदालतले व्यक्ति हत्यामा कोइरालालाई जन्म कैदको सजाय सुनाएको थियो। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले कोइरालाको हकमा तत्कालीन पुनरावेदन अदालतकै फैसला सदर भएको जानकारी दिनुभयो। पौडेलले भन्नुभयो, यसअघिको फैसलामा केही त्रुटि भएको छ। पुनरावेदन अदालतकै फैसला सदर भएको छ। कायम मुकायम प्रधान न्यायाधीश दीप कुमार कार्की, टंक बहादुर मोक्तान र डाक्टर कुमार चुडालको पूर्ण इजलासले अघिल्लो फैसला बदर गरेको हो। उल्टियो फैसला, रंजन कोइरालाको सजाय पुनः सदर शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। नीति र कार्यक्रम खल्लो, एमाले अध्यक्ष ओलीको भनाईलाई शीर्षक दिँदै गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। प्रतिनिधि सभामा आर्थिक वर्ष 2079-80 नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ 10 गते संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधन मार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभाको बिहिबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो। त्यसपछि नीति तथा कार्यक्रममा छलफल शुरू भएको हो। छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले असंलग्न राष्ट्र नीति पालना नगरेको आरोप लगाउनुभयो। करिब 9 महिना लामो अवरोधपछि खुलेको संसदमा विपक्षी नेता ओलीले पहिलो पटक विशेष समय लिएर सम्बोधन गर्नुभएको हो। विश्वासको मत लिने प्रयोजनका लागि अघिल्लो वर्ष वैशाखमा ओलीले प्रतिनिधि सभामा सम्बोधन गर्नुभएको थियो। एक वर्षभन्दापछि उहाँले संसदमा करिब 3 घण्टा सम्बोधन गर्नुभएको हो। त्यस अवसरमा ओलीले संविधानले परिकल्पना गरेको असंलग्न परराष्ट्र नीति गठबन्धन सरकारले पालना नगरेको आरोप लगाउनुभयो। उपविदेश मन्त्री उजरा जियालाई तिब्बती शरणार्थी शिविर भ्रमणको अनुमति दिएका हो वा होइन भनेर समेत ओलीले प्रश्न गर्नुभयो। प्रधानमन्त्रीको सम्बोधनका क्रममा आफ्ना प्रश्नको जवाफ दिन पनि उहाँले माग गर्नुभयो। सम्बोधनमा ओलीले सत्तापक्षले स्थानीय तहको निर्वाचनमा उम्मेद्वारलाई प्रहरीको सहायतामा नियन्त्रणमा लिएको आरोप लगाउनुभयो। बुथ कब्जा नगर्नु भन्ने विपक्षीका कार्यकर्तालाई समेत नियन्त्रणमा लिएको आरोप ओलीले लगाउनुभयो। 2074 चुनावभन्दा यो पटक सत्तापक्षले अधिक बल प्रयोग गरी धाँधली गरेको आरोप ओलीको थियो। एमाले सैद्धान्तिक रूपमा मात्र गभर्नमेन्ट इन वेटिङ नभएको दावी ओलीले गर्नुभयो। वास्तविक अर्थमा नै एमाले गभर्नमेन्ट इन वेटिङ भएको जिकिर ओलीले गर्नुभयो। नीति कार्यक्रममा ओलीको आलोचना उपशीर्षक दिँदै गोर्खापत्र अगाडि लेख्छ, असार 10 गते राष्ट्रपतिको सम्बोधन मार्फत प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सांसदहरूले 91 संशोधन दर्ता गराउनु भएको छ। नीति तथा कार्यक्रमको आलोचना गर्नुहुँदै विपक्षी नेता ओलीले नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको तेलमा मात्र तारेको खल्लो जेरी जस्तो भएको आरोप लगाउनुभयो। नीति तथा कार्यक्रमका बुदा बुदामा पनि अन्तर्विरोध रहेको बताउनुभयो। नीति तथा कार्यक्रम तथ्याङ्क भन्दा मिथ्याङ्क रहेको आरोप पनि उहाँले लगाउनुभयो। उहाँले नीति तथा कार्यक्रम अस्थिरताको घोषणा पत्र भएको, सरकार गन्तव्यविहीन नीतिविहीन समेत रहेको आरोप लगाउनुहुँदै नक्सामा अंकित लिम्पियाधुरा क्षेत्र फिर्ता ल्याउने बारे सरकारको नीति तथा कार्यक्रममा नसमेटिएकोमा ओलीले आपत्ति जनाउँदै प्रधानमन्त्रीसँग जवाफ माग्नुभयो। नीति र कार्यक्रम खल्लो शीर्षक दिँदै एमाले अध्यक्ष ओलीको भनाईलाई अग्रपृष्ठमा प्राथमिकताका साथ गोर्खापत्रले समाचार बनाएको छ। फैसला आउँदा नआउँदै रञ्जन फरार शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। पत्नी हत्यामा जन्मकैद पाएका सशस्त्र प्रहरी बलका पूर्व नायब महानिरीक्षक डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने आफ्नै पूर्व फैसलालाई सर्वोच्च अदालतले बदर गरेको छ। कायम मुकायम प्रधान न्यायाधीश दीप कुमार कार्की, न्यायाधीश द्वय टंक मुक्तान र कुमार चुडालको इजलासले बिहिबार कोइरालालाई 20 वर्षको जन्मकैद नै हुने फैसला गरेको हो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेज बहादुर केसीको इजलासले 2 वर्ष अघि कोइरालालाई जन्मकैद घटाएर 8.5 वर्ष बनाइदिने फैसला गरेको थियो। पत्नी गीता ढकालको हत्या गरी टिस्टुङको जंगलमा जलाएको पुष्टि भएपछि कोइरालालाई जिल्ला र उच्च अदालतले 20 वर्ष कैद सजाय सुनाएका थिए। तर जबरा र केसीको इजलासले 2077 असार 15 पत्नी हत्याको जघन्य अपराध गरे पनि 20 वर्ष कैद गर्दा चर्को पर्न जाने चित्तमा लागेको भन्दै सजाय घटाउने फैसला गरेको थियो। तेथिन्जेल 8 वर्ष 6 महिना थुनामा बसेका कोइरालालाई त्यति नै जेल बस्दा पनि सजायको मकसद पूरा हुन्छ भन्ने इजलासको ठहर थियो। उक्त फैसलालाई 2077 साउन 8 कोइराला दिल्ली बजार कारागारबाट छुटेका थिए। जन्मकैद ठहर भएका कतिपय व्यक्तिको सजाय घटाइदिन सक्ने गरी मुलुकी ऐनले न्यायाधीशलाई अधिकार दिएको थियो। कोइरालाको सजाय घटाउन त्यही सो विवेकीय अधिकार चरम दुरूपयोग गरेको भन्दै कोविड महामारी बीच पनि सर्वसाधारणले सड़क आन्दोलन गरेका थिए। प्रधान न्यायाधीश समेतको संयुक्त इजलासको फैसला गैर कानूनी रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि निवेदन दिएको थियो। सार्वजनिक आलोचना र महान्यायाधिवक्ताका कार्यालयको निवेदनपछि 2077 साउन 11 सर्वोच्चले फैसला पुनरावलोकन गर्ने आदेश दिएको थियो। पुनरावलोकन गर्ने आदेशपछि जबरा विरूद्धको आन्दोलन रोकिएको थियो। त्यसपछि भने उनले लामो समय यो मुद्दालाई पेशीमै चढ़ाएका थिएनन्। प्रधान न्यायाधीश जबराले आफूले गरेको फैसला विरूद्धको पुनरावलोकनको निवेदनलाई पेशीमै नचढ़ाउने कार्य न्यायिक मूल्य मान्यता विपरीत भन्दै सार्वजनिक आलोचना भएको थियो। गत फागुन एकमा प्रधान न्यायाधीश जबरा विरूद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराउँदा यो विषयलाई पनि एउटा कारणका रूपमा उल्लेख गरिएको छ। फैसला आउँदा नआउँदै रंजन फरार शीर्षकमा कान्तिपुरले अग्र पृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। सर्वोच्चका दुई तीर निजगढ़मा विमानस्थल बनाउन रोक शीर्षकमा नागरिकले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। सर्वोच्च अदालतले निजगढ़मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गर्दै अन्यत्रै विकल्प खोज्न परमादेशको आदेश जारी गरेको छ। सर्वोच्चको यो फैसलासँगै सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारले घोषणा गरेको निजगढ़ विमानस्थल बनाउने योजना टरेको हो। न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतेउडा, प्रकाशमान सिंह राउत र मनोज कुमार शर्माको बृहत्पूर्ण इजलासले दुई वर्षदेखि विचाराधीन मुद्दामा निवेदकको माग अनुसार बिहिबार रिट जारी गरेको छ। विमानस्थल बनाउने सरकारको निर्णयले निजगढ़मा धेरै रूख काटिने र वन्यजन्तु समेत नासिने भन्दै छुट्टा छुट्टै दुईवटा रिट निवेदन दर्ता भएका थिए। रिट निवेदकहरूको माग अनुसार सर्वोच्चले फैसला गरेको छ। सर्वोच्चले सरकारले गरेको वातावरणीय मूल्यांकन बदर गरिदिएको छ। यदि विमानस्थल चाहिने नै भएमा अन्य स्थानमा विकल्प खोज्न परमादेश भएको छ। दुई वर्ष अघि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले विमानस्थलको रूख काट्न नदिन माग गर्दै परेको निवेदनको अन्तिम फैसला गर्ने अधिकार बृहत्पूर्ण इजलासलाई दिने निर्णय गरेको थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले 2071 फागुन 29 गते निजगढ़मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रूख काट्ने निर्णय गरेको थियो। सरकारले विमानस्थलको चार किल्ला घोषणा गरी त्यसै साल चैत्र 30 गते राजपत्रमा सूचना प्रकाशित गरेको थियो। सरकारले विमानस्थलको काम अघि बढ़ाइसकेको 5 वर्षपछि निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो। निजगढ़मा विमानस्थल बनाउन रोक शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार छापेको छ। कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का समेस, हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV, बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग छोटकरीमा, बन्छरेमा फेरि अवरोध शीर्षकमा नेपाल समाचार पत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनपछि बन्छरे डाँडा ल्याण्डफिल साइडमा फोहोर विसर्जन भएको दुई दिनमै फेरि अवरोध भएको छ। अचुवाको भरमा मन्त्रीले निर्णय गरेको आरोप लगाउँदै स्थानीयले माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन्। बन्छरेमा फेरि अवरोध शीर्षकमा नेपाल समाचार पत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। गोर्खापत्रमा समाचार छ, यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सुविधा शीर्षकमा, अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्नु भएको छ। कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गर्नु भएको छ। कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै लगाउनुहुने भएको छ। संविधानले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धित प्रदेश सभाले निर्णय गर्नुपर्ने व्यवस्था गरेको छ। सातवटै प्रदेश सभाले निर्माण गरेको कानूनमा जनप्रतिनिधिको प्रमुखको सेवा सुविधा 30,000 देखि 42,000 रूपियाँसम्म हुने व्यवस्था छ। जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेको मितिदेखि सेवा सुविधा लागू हुने गर्दछ। जनप्रतिनिधिले पाउने सुविधामा मासिक सुविधा, संचार, दैनिक भ्रमण भत्ता, वैदेशिक भ्रमण भत्ता, इन्धन खर्च, यात्रा बीमा, स्थानीय तहमा निर्माण भएका विभिन्न समितिमा उपस्थित बैठक भत्ता लगायत छन्। स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्षले पूर्णकालीन भएर कार्यालयमै बसेर सेवा प्रवाह गर्छन्। बागमती प्रदेश सभाका सभामुख सानु कुमार श्रेष्ठले स्थानीय तहका जनप्रतिनिधिले पाउने सेवा सुविधा सामान्य मात्र भएको भन्दै त्यस्तो सेवा सुविधा बढ़ाउनु पर्ने दबाव यसअघि नै आएको जानकारी दिनु भएको छ। सेवा सुविधामा नगरपालिका प्रमुखले 35,000, उपप्रमुखले 30,000, वडाध्यक्षले 21,000, कार्यपालिका सदस्यले 700, सभाका सदस्यले 600 पाउने गर्दछन्। त्यसै गरी गाउँपालिका अध्यक्षले 30,000, उपाध्यक्षले 25,000, वडाध्यक्षले 20,000, कार्यपालिका सदस्यले 6,000 र सभाका सदस्यले 5,000 मासिक तलब सुविधा पाउने गरेका छन्। यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सुविधा शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा समाचार बनाएको छ। देशभर 14,402 महिला निर्वाचित शीर्षकमा हिमालय टाइम्सले अग्रपृष्ठमा समाचार बनाएको छ। स्थानीय सरकारको नेतृत्वमा पुग्ने महिलाको संख्या वृद्धि भएको छ। 2074 सालको तुलनामा यसपालि पालिकाको नेतृत्वमा पुग्ने महिलाको संख्या बढ़ेको हो। गत निर्वाचनमा 18 जना महिला पालिकाको नेतृत्वमा पुगेका थिए। यसपटक उक्त संख्या बढ़ेर 25 पुगेको छ। यसपालि 25 स्थानीय सरकारको नेतृत्वमा महिला निर्वाचित भएका हुन्। देशभर 14,402 महिला निर्वाचित शीर्षकमा हिमालय टाइम्सले अग्रपृष्ठमा समाचार बनाएको छ। सहकारीको 51% लगानी उत्पादनमूलक क्षेत्रमा अनिवार्य शीर्षकमा आर्थिक अभियानले अग्रपृष्ठमा समाचार बनाएको छ। सहकारीले घर जग्गा लगायत अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै आलोचना भइरहेका बेला संघीय सरकारको सहकारी विभागले सहकारी संस्थानहरूलाई आफ्नो कुल कर्जाको 51% उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्न निर्देशन दिएको छ। बिहिबार एकीकृत निर्देशन 2079 जारी गर्दै विभागले ऋणको क्षेत्रगत वर्गीकरण गर्न र प्रवाह भएको कुल ऋणको कम्तीमा 51% उत्पादन तथा आयमूलक व्यवसायमा लगानी गर्न निर्देशन दिएको हो। सहकारीको 51% लगानी उत्पादनमूलक क्षेत्रमा अनिवार्य शीर्षकमा आर्थिक अभियानले अग्रपृष्ठमा समाचार बनाएको छ। अभियानमै अर्को समाचार छ। नेपाललाई ईयूको प्रतिबन्ध सूचीबाट हटाउन माग शीर्षकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि युरोपियली संघका राजदूत नोना डिप्रेज बीच बिहिबार मन्त्रालयमा भेटवार्ता भएको छ। उहाँहरूबीच नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले ईयूको सेफ्टी लिस्ट प्रतिबन्धबाट नेपाललाई कसरी हटाउने भन्ने विषयमा छलफल भएको मन्त्री आलेका निजी सचिव मनोज अधिकारीले जानकारी दिनुभएको छ। नेपाललाई ईयूको प्रतिबन्ध सूचीबाट हटाउन माग शीर्षकमा आर्थिक अभियानले अग्रपृष्ठमा समाचार बनाएको छ। अब कार्यक्रममा सम्पादकीय सबैका आफ्ना आफ्ना बहाना शीर्षकमा हिमालयले सम्पादकीय छापेको छ। काममा लगनशीलता हुँदाको कुरा फरक हो, तर कामबाट पन्छिने हो भने त अनेक प्रकारका बहाना पाइहालिन्छ। अरू त के, सरकारमै बसेका मानिस नै आफ्नो जिम्मेवारीबाट अनेक बहाना बनाएर पन्छिने गर्छन्। पदमा पुग्नु भनेको काम गर्नु हो भन्ने मान्यता मेटिँदै गएको छ। राजनीति त अझै यस्ता काममा अरू क्षेत्रभन्दा दुई कदम अगाडि छ। सबैका आफ्ना आफ्ना बहाना शीर्षकमा हिमालयले सम्पादकीय छापेको छ। हदम्याद पुनरावलोकन शीर्षकमा सम्पादकीय छापेको छ गोर्खापत्रले। महिला विरूद्ध हुने हिंसा र अपराधका अनेक मुद्दा नेपाली समाजमा लामो समयदेखि उठ्दै आएका छन्। कानूनले समानता दिनुपर्छ, न्याय सम्पादनका प्रचलित कानून विभेदकारी हुनु हुँदैन। जबरजस्तीकरणीका मुद्दामा हदम्याद पुनरावलोकन अहिले उठेको सबैभन्दा ज्वलन्त विषय हो। हदम्यादकै कारण अन्यायमा परेका महिलाले यसबारे आवाज उठाउन थालेका छन्। अन्तर्राष्ट्रिय मौजूदा कानून र अभ्यासका विषयवस्तुहरू समेत आइरहेका छन्। विभिन्न संस्थाले महिलालाई विभेदकारी कानून संशोधनका विषयमा खरो आवाज उठाइरहेका छन्। यो उठ्नु नै पर्ने विषय उठान भइरहेको छ। हदम्याद पुनरावलोकन शीर्षकमा गोर्खापत्रले सम्पादकीय बनाएको छ। यसै गरी अन्नपूर्णले रोगपछि भोकको खतरा शीर्षकमा सम्पादकीय बनाएको छ। अब गरौं कामका कुरा शीर्षकमा नागरिकले सम्पादकीय बनाएको छ। यसै गरी बढ़ी विरोध बढ़ी पराजय शीर्षकमा नेपाल समाचार पत्रले सम्पादकीय छापेको छ। त्यसै गरी ईपीजी प्रतिवेदन नबुझ्नु कूटनीतिक बेइमानी शीर्षकमा कान्तिपुरले सम्पादकीय छापेको छ भने खाद्यान्न उत्पादनमा अवसर शीर्षकमा अभियानले सम्पादकीय बनाएको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।